आजकल एक कॉन्सेप्ट कुछ पसीराई पा रहा है, इस्लामी फलाही रियासत का। कुछ रोशनी डालिए कि ये कॉन्सेप्ट क्या है, किन बुनियादी असूल पर मबनी
इस्लामी फलाही रियासत का कॉन्सेप्ट क्या है?
जी
जावेद साहब, क्या कॉन्सेप्ट है इस्लामी फलाही रियासत?
देखिए, बात यह है कि ये मैंने तो ये ताबीर कभी इख्तियार नहीं की, लेकिन जो लोग इख्तियार करते हैं उनकी मुराद इससे ये होती है कि जो अल्लाह ताला ने इस्लाम में बाज़ चीज़ें बताई हैं, कुछ कवानीन बताए हैं, कुछ रवायात हमारी हैं, और फिर ये कि चूँकि रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने एक हुकूमत कायम कर दी थी, उस हुकूमत को आपके राशिदीन खुलफा ने चलाया, तो वो जब इस्लामी का लफ्ज़ इस्तेमाल करते हैं तो उनकी मुराद ये होती है कि हम उन रवायात को ज़िंदा करने की कोशिश करेंगे।
ठीक,
आप पहले मुस्बत जगह पर खड़े होकर एक इस्तलाह जैसे इस्तेमाल की जा रही है उसको समझें। फलाही का मतलब यह है कि रियासत इस बात की जिम्मेदारी उठाएगी कि उसने लोगों की फलाह व बहबूद को अपना हदफ बनाना है, यानी वो अपनी ज़ात में एक सिक्योरिटी स्टेट नहीं बन के रह जाएगी, बल्कि उसमें लोगों की फलाह, लोगों की बहबूद, लोगों की जिम्मेदारियाँ ये पूरी करने की कोशिश की जाएगी। उसमें ज़ाहिर है हज़रत उमर की हुकूमत की मिसालें दी जाती हैं, हज़रत अबू बकर की हुकूमत की मिसालें दी जाती हैं, और ये बताया जाता है कि उसमें लोगों को वज़ाइफ़ दिए जाते थे, उनका ख्याल रखा जाता था, रातों के वक्त में वो देखते थे कि लोगों के क्या हाल क्या अहवाल हैं, वो सारी बातें लोगों के पस मंज़र में मौजूद होती हैं। तो इस्लामी फलाही का लफ्ज़ असल में इस तरह के एक ज़हनी मलगूबे के लिए इस्तेमाल होता है जो लोग बनाते हैं, और वो उसको इस्तेमाल भी करते हैं। मेरा ज़ाविया नज़र ये है कि देखिए, रियासत का जहाँ तक ताल्लुक है, मज़हब ने इसको मुखातब ही नहीं किया। आज से पहले 1947 में यहाँ पर बरतानिया उज़्मा की हुकूमत ख़त्म हुई है, अभी तक भी ऑस्ट्रेलिया में और कनाडा में बरतानिया उज़्मा ही की आइनी हुकूमत कायम है, अभी भी इस वक्त भी मलकाए बरतानिया ही है जो उनकी आइनी हुक्मरान है। तो फतूहात के ज़रिए से हुकूमतें कायम होती थी, फतूहात के ज़रिए से कायम होती आने वाली हुकूमतों में फातह, असल में हुकूमत फातह की हुआ करती, बनु उमैया, बनु अब्बास, उस्मानिया सल्तनत। यहाँ आप क्या कह रहे हैं? इस्लामी फलाही रियासत कह रहे हैं, यानी जिन्होंने फतह किया है उन्हीं के नाम पर हुकूमत कायम हो जाती थी। अच्छा, इसके बाद ये देखिए कि जब कौमी रियासतों का, इस वक्त हम नेशन स्टेट्स में जी रहे हैं, कौमी रियासत किस तरह वजूद में आती है? मैं इस वक्त ये बहस नहीं कर रहा कि फतह करना जायज़ था या नाजायज़ था, कौमी रियासत जायज़ है या नाजायज़ है वो अलग बहस है। मैं आपसे अर्ज कर रहा हूँ कि दुनियावी हकीकतें क्या हैं। इस वक्त हम नेशन स्टेट्स के दौर में जी रहे हैं। नेशन स्टेट का मतलब यह है कि एक खित्ता अर्ज है जो आपने मुतय्यन कर लिया, इसमें जितने लोग रहते हैं, रंग, नस्ल, मजहब, इन सब चीज़ों से कतः नज़र वो इसके शहरी हैं, यानी उनकी वतनीयत है जो उनकी शहरीयत की बुनियाद है। चुनाचे देखिए, पाकिस्तान बना, पाकिस्तान बनने के अगले दिन यहाँ रहने वाला एक बुद्ध, यहाँ का हिंदू, यहाँ का मसीही, वो सब क्या थे? पाकिस्तानी। तो वतनी कौमियत की बुनियाद पर नेशन स्टेट वजूद में आती है। नेशन स्टेट भी ज़माने और हालात ने पैदा की है। मैं तो बर्टन रसल की तरह ये आरजू रखता हूँ कि आलमी रियासत दुनिया में कायम हो, अब ये झगड़े ख़त्म किए जाएँ, तो आप उस तरफ बढ़ सकते हैं। इस्लाम का कंसर्न असल में रियासत या उसका नज़म नहीं है। इस्लाम का कंसर्न ये है कि जो लोग हुकूमत कर रहे हैं अगर वो मुसलमान हैं तो उन्हें अल्लाह के कानून की पाबंदी करनी चाहिए। तो मेरे नज़दीक सही अप्रोच ये है कि हमारे जो हुक्मरान हैं, ज़ाहिर है पाकिस्तान में है या अफगानिस्तान में है या अरब में है या कहीं भी हैं, वो मुसलमान हैं। इस वक्त भी जितनी पार्टियाँ यहाँ पर हैं उनमें अक्सरियत मुसलमानों की है। दो बातें दौरे हाजिर में कबूल कर ली गई हैं, ये दौरे हाजिर का बैन अल-अक़वामी कानून है। एक, कौमों का हक़ खुद इरादी जिससे नेशन स्टेट वजूद में आती है, दूसरे जमहूरी तरीके से हुकूमतों का क्याम और उनका बदलना, ये दो बातें मान ली गई हैं। तो हर मुल्क के अंदर जब कोई नेशन स्टेट वजूद में आएगी तो वहाँ कुछ लोग होंगे कि जो जमहूरी जद्दोजहद करेंगे, पार्टियाँ बनेंगी, उनको अपना मंशूर पेश करने का हक है। अगर वहाँ मुसलमानों की अक्सरियत है, पार्टियों में अक्सरियत है, हुकूमत में अक्सरियत है, तो उनको अल्लाह के कानून की पाबंदी करनी चाहिए। अल्लाह का कानून हुक्मरानों को मुखातब करता है, किसी स्टेट को मुखातब नहीं करता।
ठीक,
आप जितने मुसलमान होंगे उसका जहूर आपके इल्म व अमल में हो जाएगा। मैं एक मुसलमान हूँ तो जाहिर है कि अभी थोड़ी देर में जब मुझे बुलाया जाएगा नमाज के लिए तो मैं जाऊँगा ना, इसलिए कि वो मेरे परवरदिगार का हुक्म है। इसी तरह हुक्मरानों को भी कुछ अहकाम दिए गए हैं। मसलन ये हुक्म दिया गया है कि तुम इस्तिदादी हुकूमत कायम नहीं करोगे, इस अमरोहम शूरा बैनाहुम के तरीके पर हुकूमत करोगे, लोगों के एतमाद से हुकूमत कायम होगी। हुकूमत की बुनियाद बंदूक नहीं है, हुकूमत की बुनियाद कोई तबका नहीं है, हुकूमत की बुनियाद कोई मजहबी उलमा नहीं है, कोई मजहबी इदारा नहीं है, हुकूमत की बुनियाद लोगों से उठेगी। ये उसूल कुरान ने बयान कर दिया, ये मेरे लिए अब अल्लाह का हुक्म है। तो تو میں اگر حکمران ہوں تو پیروی کروں گا. مجھے بتایا گیا کہ تمہیں اگر حکومت ملتی ہے تو اللہ کا حکم یہ ہے کہ عدل کرو گے اور میرٹ پر فیصلے کرو گے. قرآن مجید نے اس کو سری لفظوں میں بیان کر دیا, ان تحکم بالعدل و تود الامانات الہ لہا. تو دونوں چیزیں جو ہیں وہ گویا میری پالیسی بننی چاہیے, اسی اصول پر مجھے یہ کام کرنا چاہیے. اسی طرح سے اگر مجھ پر ایک ذمہ داری ڈالی گئی ہے تو مجھے اللہ کے پیغمبر نے یہ کہا کہ کل لوکم رائن و کل لوکم مسول, یعنی جب تمہارے اوپر کوئی ذمہ داری ہے تو تم جواب دہ ہو اپنے اعمال کے لیے. تو اس طریقے سے گویا مجھے جواب دہ ٹھہرا کر ایک ایسے مقام پر کھڑا کر دیا گیا جس کا ظہور ہم خلفائے راشدین کی شخصیات میں دیکھتے ہیں. تو میرا احساس یہ ہے کہ اصل میں مخاطبین کی حیثیت سے رخ حکمرانوں کی طرف ہونا چاہیے, نہ کہ اسٹیٹ کی طرف. پاکستان میں جو سب سے بڑی غلطی ہوئی ہے وہ یہی ہے کہ ہم نے ریاست کو کلمہ پڑھانے کا کام شروع کر رکھا ہوا ہے اور وہ کلمہ پڑھ کے بھی ویسی ہے جیسے ہم ہیں. اس کے بجائے حکمرانوں کے اندر دین کا شعور پیدا کرنا, ان کو دین کے احکام پر شرع صدر حاصل ہو, یہ چیزیں مقصود ہونی چاہیے. تو میں اس طرح کی تعبیرات کو بس سیاسی تعبیرات سمجھتا ہوں. جو اصل کام کرنے کا ہے وہ یہ ہے کہ ریاست میں جب آپ کو نظم چلانے کا حق دیا گیا ہے تو آپ کو قانون سازی کی بنیادوں پر کرنی چاہیے, گفتگو اس پہ ہونی چاہیے. اللہ نے جو قانون آپ کو دیے ہیں ان کے بارے میں آپ کیا تعبیر نافذ کریں گے, کیونکہ اللہ نے تو بات کہہ دی, اس کے بعد انٹرپٹیشن کے مسائل ہیں. ہر پارٹی کو اپنے منشور میں بتانا چاہیے. میں تو ہمیشہ یہ کہتا ہوں کہ ہمارے ملک میں کچھ قوانین مذہب کے نام پر نافذ کر دیے گئے ہیں, کچھ قوانین وہ ہیں کہ جو نہیں ابھی ہوئے, تو ان کے بارے میں ہر پارٹی, کیونکہ مسلمانوں کی جماعت ہیں, پیپلز پارٹی بھی, مسلم لیگ بھی, اپنے منشور میں واضح طور پر بتائے کہ ان کی کیا چیزیں ہیں کہ جن کے بارے میں ان کی انٹرپٹیشن کیا ہوگی, وہ کیا رویہ اختیار کریں گے. اس میں ہمارے یہاں لوگ ڈرتے ہیں. اس کی وجہ یہ ہے کہ یہ قوانین کبھی بھی پارلیمنٹ کے ذریعے سے, سیاسی جماعتوں کے ذریعے سے زیر بحث ہی نہیں آئے. ان کو یا عامروں نے نافذ کیا ہے, آپ تاریخ پڑھ کے دیکھ لیجئے, ہمیشہ ایسا ہی ہوا ہے, اور یا پھر یہ ہے کہ بعض عوامل ہیں جو اس کا باعث بن گئے ہیں کہ کسی موقع پر جیسے ذوالفقار علی بھٹو صاحب کے زمانے میں ہوا, یعنی ایک تحریک اٹھی اور اس کے بعد آپ نے یہ کام کر دیا. جو ایک صحیح طریقہ ہوتا ہے کہ ٹھنڈے دل و دماغ کے ساتھ قوانین پر بحث ہو, پارٹیاں اپنے منشور میں اس کو متعین کریں. چھوٹا سا باب ہے بہت کہ جس میں اللہ تعالیٰ نے کچھ ہدایات دی ہیں. میں نے اپنے ایک آرٹیکل میں جو 2015 میں بہت نزاع کا باعث بنا, اسلام اور ریاست ایک جوابی بیانیہ, اس میں ایک پوری پوری فہرست بیان کر دی ہے کہ اللہ کے احکام حکمرانوں کے لیے یہ, اور وہ احکام ہیں جن کو موضوع بننا چاہیے. اس طرح کی تعبیرات, اسلامی نظام آج تک پتہ نہیں چلا ہوتا کیا ہے, خلفائے راشدین کی حکومت. میں نے کئی لوگوں سے پوچھا کہ بھائی وہ کیا تھی, کسی کے علم میں کچھ نہیں. یعنی مجھ سے اگر پوچھے تو میں یہ کہوں گا کہ وہ ایک قبائلی طرز کی حکومت تھی, اس کا اصل کمال کیا ہے. اس کا اصل کمال وہ جلیل القدر شخصیات ہیں جو مجسم اخلاق بن گئی. یعنی اس میں نظام اصل مسئلہ ہی نہیں ہے, مسئلہ یہ ہے کہ لوگ اتنے بڑے ہیں, اتنے غیر معمولی ہیں, یعنی انہوں نے گویا تخت پر بیٹھ کر فقیری کر کے دکھا دی. تو آپ اپنے اندر یہ حوصلہ پیدا کریں کہ آپ ابو بکر و عمر کے راستے پر چلیں, لیکن حکومتیں ریاستیں وہ دور حاضر کے تقاضوں کے مطابق منظم ہوں گی, اس کے لحاظ سے قانون سازی کریں گی, وقت کے لحاظ سے معاملات چلیں گے, ان کو اٹھا کے پیچھے نہیں لے جا سکتے. ہاں, اللہ کا دین جو آپ کو ہدایات دیتا ہے وہ فرد سے متعلق ہے, وہ حکمرانوں کو اختیار کرنی چاہیے. میرا زاویہ نظر یہ ہے.
جناب, حکمرانوں کو گائیڈ لائن دے دی گئی قرآن میں کہ وہ عوام کے حساب سے چل رہے ہوں گے, تو جب ہمارا جمہوری نظام ہے پاکستان میں اور اگر ووٹر ٹرن آؤٹ جون سا ہے وہی 50% سے کم آتا ہے, تو کیا وہ ریپرزینٹیٹو بن پاتا ہے جو بھی اس ٹرن آؤٹ میں سے میجورٹی لے کے آتا ہے؟
جس قوم کی 1500 سال کی تاریخ, ملوکیت کی تاریخ ہو, کوگر محکومی ہو, ایک لمبے عرصے تک صرف مغلوں کی اور فلاں اور فلاں کی پرستش کرتی رہی ہو, تو آپ یہ کیسے باور کرتے ہیں کہ وہ چند دن میں جمہوری اقدار کی علم بردار بن جائے گی؟ وقت لگے گا. یعنی جمہوریت سے اور ان چیزوں سے تو آپ کو متعارف کرایا انگریزوں نے, اور ذرا وہ 150-150 سال کی تاریخ پڑھ کے دیکھیے, اس میں ووٹ کا حق پہلے مرحلے میں کیا بالغ لوگوں کو مل گیا تھا؟ یہ تو 1946 کے انتخابات میں بھی نہیں تھا. تو اس وجہ سے یہ ایک تدریجی عمل ہے. آپ جب جیسے جیسے قوم کی تربیت کریں گے, آپ تعلیم بہتر کریں گے, آپ کے شہر آباد ہوں گے, آپ کے جو قبائلی علاقے ہیں, آپ کے جو جاگیردارانہ معاشرت کے علاقے ہیں, ان کے تمدن اور تہذیبی روایات میں تبدیلی آئے گی, تو ووٹر ٹرن آؤٹ بھی بڑھے گا. اب میں ملیشیا میں ہوں, وہاں پر انتخابات ہوئے ہیں, تو ووٹر ٹرن آؤٹ 90-98 تک پہنچ